بسم اللہ الرحمن الرحیم.
السلام علیکم ناظرین,
خوش آمدید کہتے ہیں آپ کو پروگرام صبح زندگی میں.
اور جی بالکل, آپ کا اپنا پروگرام صبح زندگی جہاں پر مختلف حصے ہوتے ہیں اور ہر حصہ آپ کے لیے ہم لوگ پیش کرتے ہیں, اور آج بھی مختلف حصے ہم نے پروگرام میں شامل کیا.
ایک اور منفرد پروگرام لے کر آپ کی خدمت میں حاضر ہیں. امید کرتے ہیں کہ آپ بالکل خیر خیریت سے ہوں گے.
ہفتے کا موضوع ہمارا
جو ہے وہ بہت اہم چل رہا ہے, سکولوں کا کردار ایک صحت مند ترقی یافتہ معاشرے میں.
بالکل,
یا ان کی اہمیت, سکولوں کی اہمیت.
بالکل, کیا اثر پڑتا ہے اسکول کا اس عمر میں, کیا آپ سیکھتے ہیں, جو آپ سیکھتے ہیں اس کا کیا اثر پڑے گا سوسائٹی پہ, اثر پڑے گا بھی صحیح یا نہیں پڑے گا, اس کے بارے میں آپ کیا کہتے ہیں اور ہمارے ماہرین کیا کہتے ہیں. آج کے پروگرام میں انشاءاللہ ہم اس کو شامل کریں گے. اور آپ لوگ کیسے ہمارے ساتھ شامل ہو سکتے ہیں؟ فیس بک ایڈریس,
جی ہاں, ہمارے فیس بک کا ایڈریس ہے facebook.com/sutmorningshow, جہاں پر آپ اپنی رائے, ہفتے کے موضوع کے متعلق آپ کچھ کہنا چاہیں, یا ہمارے جو یہاں پہ اسپیشلسٹ یا مہمان جو آتے ہیں ان سے کوئی سوال پوچھنا چاہیں.
بالکل زبردست. اچھا, وقت ہوا ہے جیسے کہ ہم اپنا پروگرام کا پہلا حصہ ہمیشہ جو ہے ایک حدیث کے ساتھ, ایک فرمان کے ساتھ شروع کرتے ہیں. تو آج
ساتھ مل کر سنیں گے اور دیکھیں گے پیغمبر محمد صلی اللہ علیہ وسلم کی ایک حدیث, اور پھر آپ کی خدمت میں حاضر ہوں گے.
ہمارے ساتھ رہیے گا.
حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے, بے شک درہم و دینار نے تم سے پہلے والوں کو ہلاک کر دیا, اور یہی دونوں تمہیں بھی ہلاک کرنے والے ہیں.
ناظرین, ایک بار پھر خوش آمدید کہتے ہیں آپ کو. اور خرم, ہمارے ساتھ آج اسٹوڈیو میں مہمان کون ہوں گے؟
دیپن جان گھوش صاحب ہمارے ساتھ ہوں گے انشاءاللہ اسٹوڈیو میں. نینو ٹیکنالوجی کے ماہر ہیں اور وہ ابھی بھی نینو ٹیکنالوجی کی تعلیم حاصل کر رہے ہیں. بڑا دلچسپ ٹاپک, دلچسپ بھی ہے اور بڑا اہم ٹاپک بھی ہے,
سٹیم سیل. اور بڑا پیچیدہ بھی ہے.
بل پیچیدہ بھی ہے, یہ بات بھی اپنی صحیح ہے. لیکن ہم اس ٹاپک کو ہمیشہ اس لیے آپ کی خدمت میں لے کے آتے ہیں, اور ہم کوشش کرتے رہیں گے کہ اس کو بار بار لایا جائے تاکہ جب تک ہمیں اور آپ کو اور ہمارے سارے ناظرین کو اس کی پوری طرح سمجھ آنا جائے. سٹیم سیل کے بارے میں وہ بات کریں گے, اور سٹیم سیلز ہیں کیا یہ ڈاکٹر صاحب دیپن جان گھوش خود بتائیں گے ہمیں, اور اس سے پھر ذیابطیس کی بیماری کا علاج کیسے کیا جاتا ہے اس کے بارے میں بھی ہمیں بتائیں گے.
تو بہت ہی اہم موضوع ہے میرے خیال سے. جن ناظرین کو خدا نہ خاصہ کا ذیابطیس کی بیماری ہے تو وہ پروگرام آج ضرور دیکھیں. اور خورم میرے ساتھ نئی دہلی سے موجود ہوں گے ڈاکٹر سمیت جین, بچوں کے اسپیشلسٹ ہیں, اور ہم ان سے بات کریں گے اگر پاگل کتے نے بچے کو کاٹ لیا تو کیا کیا جائے, یا اس سے کیسی بیماریاں ہو سکتی ہیں.
زبردست, بڑا اہم موضوع ہے یہ بھی. اچھا, تو اب کہاں پر جائیں؟
جیسا آپ کو پتا ہے کہ اب وقت ہوا ہے ہمارے ورزش کے حصے کا, اور ساتھ مل کر ہم کریں گے اور ناظرین بھی کریں گے ورزش پلاٹیز کی, اور پھر آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا.
بسم اللہ الرحمن الرحیم, صبح بخیر. مجھے امید ہے کہ آپ لوگوں نے جتنی بھی پرانی ورزشیں ہیں وہ اچھی طرح انجام دی ہوں گی اور بہت فٹنس کو محسوس کر رہے ہوں گے اپنی. اور میں ہر پروگرام میں اپنے یہ بات کرتا ہوں کہ آپ ورزش کو اچھی طرح انجام دیں, اور جس طرح میں اسٹیپس کو انجام دے رہا ہوں اسی طرح انجام دیں. ایک نئے اسٹیپس کے ساتھ حاضر ہوں, زمین پر بیٹھ کے اس اسٹیپ کو انجام دیں گے. دونوں گھٹنے ہمارے موڑے ہونے چاہیے, اور کمر ہماری بالکل ایک سیدھ میں ہونی چاہیے. پیر کو ہم نہ زیادہ کھولیں گے نہ زیادہ بند کریں گے. دونوں ہاتھ پیچھے کی طرف, سینے کو آگے نکال کے. اگر کمر کی مشکل ہے تو اسی طرح جس طرح پچھلے پروگرامز میں ہم نے کہا کہ دیوار کا سہارا لے لیں. پیٹ اندر کی طرف, سینہ باہر کی طرف نکلاؤ, اور ہماری تھوڑی بالکل سامنے کی طرف, نہ بہت زیادہ اوپر ہو نہ بہت زیادہ نیچے, بالکل صاف ہونی چاہیے. یہ ایک مٹھی کا جو فاصلہ ہے یہ ہونا چاہیے. सांस लेंगे, पेट को अंदर की तरफ खींचेंगे, पैर को हम जो है वो हर स्टेप के साथ, हर पैर को यानी एक एक करके सीधे और उल्टे पैर को ऊपर उठाएंगे। सांस लेंगे, सीधे पैर को ऊपर लेके जाएंगे और सांस छोड़ने के साथ पैर को नीचे रखेंगे। इसी तरह सांस लेके बाएं दाएं उल्टे पैर को ऊपर लेके जाएंगे, फिर सीधे पैर को ऊपर लेके जाएंगे, दोबारा उल्टे पैर को ऊपर लेके गए। यानी हम सांस लेते रहेंगे और सांस छोड़ने के अमल के साथ पैर को ऊपर लेके जाएंगे और नीचे रखेंगे। अब हम अपने पैरों को साफ करेंगे, सीधा रखेंगे और पैर हमारा ये दिक्कत करें कि पैर जो है वो हमारी कमर के मुताबिक खुला हुआ है, ना बहुत ज्यादा बंद है ना बहुत ज्यादा हमने अपने पैरों को खोल के रखा हुआ है। सीधे पैर को हम मोड़ के रखेंगे और उल्टा पैर जो हमारा साफ रखा हुआ जमीन पे उसके पंजे को अंदर की तरफ मोड़ेंगे और सीधे पैर के पंजे को बाहर की तरफ। सांस लेंगे, उल्टे पैर को ऊपर उठाएंगे, नीचे रखेंगे, दोबारा सांस लेंगे, ऊपर उठाएंगे, दोबारा सांस लेंगे, पैर को नीचे रखेंगे। अब हम अपने पैर को तब्दील करेंगे और अब सीधे पैर के साथ हम इस काम को अंजाम देंगे। दोनों पैरों को मोड़ेंगे, अब हम सीधे पैर को सीधा करेंगे और बिल्कुल उसी तरह जिस तरह हमने उल्टे पैर के साथ ये वर्जिश की थी इसको अंजाम देंगे। और पैर को जो है अगर माफ कीजिएगा, अगर कमर हमारी जो है वो स्ट्रेट नहीं रह सकती तो फिर हम अपने हाथों को थोड़ा सा पीछे रख के इस काम को अंजाम देंगे। सीधे पैर को हमने उठाया, सांस छोड़ने के साथ पैर को नीचे रखा, दोबारा पैर को साफ किया, सीधा रखा। और रजा जो हमारा दोस्त है, ये जो कमर की प्रॉब्लम जिन लोगों को होती है उनके लिए इस वर्जिश को अंजाम देता है। अगर आपको जो है वो प्रॉब्लम है तो आप इस अंदाज में इस वर्जिश को अंजाम दें। अगर कमर का प्रॉब्लम है तो देखें, सांस लेंगे, थोड़ा सा इस पैर को उठाएंगे, सांस छोड़ने के साथ इस पैर को नीचे रखेंगे, एक बार और मैं इस चीज को जो है वो दोबारा आपको करके दिखाता हूं। इस वर्जिश को पैर का पंजा अंदर की तरफ मुड़ा हुआ है और दूसरे पैर का पंजा बाहर की तरफ। सांस लेंगे, पैर को उठाएंगे और सांस छोड़ने के साथ इस पैर को नीचे रखेंगे, पैर को जमीन पे रखेंगे। अब उल्टे पैर के साथ इस वर्जिश को अंजाम देंगे। जिन लोगों को कमर की मुश्किल है वो उस अंदाज से, उस तरीके से अंजाम दें जो हमारे दोस्त रजा अंजाम दे रहा है। दूसरे पैर के साथ इस वर्जिश को अंजाम देंगे, सांस लेके पैर को ऊपर लेके जाएंगे, सांस छोड़ेंगे तो पैर को नीचे रखेंगे। अब उल्टे पैर के साथ इस वर्जिश को करेंगे, पैर को मोड़ेंगे, पंजे को आगे की तरफ, सांस लेंगे, नीचे रखेंगे, फिर पैर को नीचे रखेंगे। बहुत आराम और सुकून से जो है वो जमीन से उठे। मैं उम्मीद करता हूं कि आज के स्टेप्स आपने देखे होंगे, बहुत दिक्कत की हुई इनको देखने में, और इन स्टेप्स के हर नुक्ते को आप रियायत करें, इन पे गौर करें और उसी तरह अंजाम दें जिस तरह मैं अंजाम दे रहा हूँ। रजा जिस तरह अंजाम दे रही है, कमर दर्द के मरीज़ जो हैं उनके लिए इन स्टेप्स को अंजाम दें और दिक्कत करें इस चीज़ पे। उम्मीद करता हूँ कि आज का स्टेप भी आपको अच्छा लगा होगा। अगले रोज़ तक के लिए खुदा हाफिज़।
जी नाज़रीन, आपने हमारे वर्जिश का हिस्सा मुलाहिज़ा फरमाया और उम्मीद करते हैं आपने इस वर्जिश के साथ वर्जिश भी की होगी और अपने आज के दिन को और आने वाले दिनों को बिल्कुल फिट बना लिया होगा। नाज़रीन, यहाँ वक्त हुआ है हमारे गुफ्तगू के हिस्से का जहाँ खुर्रम हमारा इंतजार कर रहे हैं। जी खुर्रम।
बहुत शुक्रिया रुबाब जी। बिल्कुल, वर्जिश आपने की, जान आपने बनाई, और बीमारियों से बचना भी ज़रूरी है, बीमारियों के मुख्तलिफ इलाज ढूंढना भी ज़रूरी है। और कुछ ऐसी बीमारियाँ होती हैं, अफसोस से कहना पड़ता है, कि उनको कंट्रोल करके रखा जाए तो वो ठीक रहती हैं लेकिन उनके इलाज मौजूद नहीं है। लेकिन शुक्रिया अदा करते हैं उन लोगों का जो नैनो टेक्नोलॉजी, जेनेटिक्स और एडवांस मेडिसिन में काम कर रहे हैं और कोशिश करते रहते हैं दिन रात हम लोगों के लिए ही, कि किसी ना किसी तरह ये बीमारियां जिनके इलाज मौजूद नहीं हैं उनके इलाज ढूंढे जा सके। उनमें से एक शख्सियत हमारे साथ आज स्टूडियो में मौजूद हैं, दीपन जान घोष साहब, और नैनो टेक्नोलॉजी की तालीम हासिल कर रहे हैं, उसमें काम भी कर रहे हैं। तो उनसे मुलाकात करते हैं और आज का मौजूद शुरू करते हैं। डॉक्टर साहब, शुक्रिया अदा करता हूँ आपका कि आप तशरीफ लाए।
आपको मैं शुक्रिया अदा करना चाहता
हूँ। दीपन जान, आज बड़ा अहम टॉपिक आप लेके आए हैं, स्टेम सेल और उसके साथ ज़ियाबतीस की बीमारी। खुद एक बड़ी पेचीदा किस्म की बीमारी है और मुख्तलिफ़ किस्म के हर रोज़ कोई ना कोई उसकी में एडवांसमेंट हो रही है कि भाई ये इलाज है, वो इलाज है। स्टेम सेल ایک بڑی اہم چیز ہے اور مختلف بیماریوں کے علاج کے لیے سٹیم سیل کا استعمال کیا جاتا ہے. پہلے تو ہمارے ناظرین کو یہ بتائیں کہ سیل یا سٹیم سیل ہے کیا.
پہلے ہم لوگ شروعات کریں گے کہ سیلز ہوتے کیا ہیں.
ٹھیک ہے,
جو ہم جانتے ہیں کہ سیلز ہمارے بیسک بلڈنگ بلاک ہوتے ہیں, لائک سیل سے ہی ہم لوگ بنے ہوتے ہیں.
ٹھیک ہے,
ہمارا سب کچھ بیسک سیلز ہے.
ٹھیک, جیسے نان لیونگ ایٹم سے بنی ہوئی ہے, ہم لوگ سیل سے بنے.
یہ ہمارے لائک جیسے کہ گاڑی کا انجن ہوتا ہے, ہم لوگ کو جو بھی چلاتا ہے وہ سیل چلاتا ہے.
ٹھیک ہے,
تو ہر سیل کا یہ ہوتا ہے, جیسے ہم لوگ کا ہارٹ میں جو سیل ہے, جو کارڈیک سیلس ہے
دل میں,
یا یہ جو سیلس ہے یہ بنے کارڈیک سیل سے, یہ اگر ڈیوائڈ ہوں گے تو بھی کارڈیک سیلس ہی بنیں گے. یہ پورا ایک فکس پاتھ ہے اس کا.
ٹھیک,
یہ کبھی کارڈیک سیلس, کبھی اسکن سیل یا اور کچھ سیل بنے گا.
ہاں, یعنی ہر حصے کے خاص اپنے سیل ہیں. دل کے سیل دل کی سیل ہی شکل اختیار کریں گے, جلد کے سیل جلد کے سیل, بالوں کے بالوں کے, تو یہ اپنا ایک ان کا سسٹم چلتا رہے گا ہمیشہ.
یہ ہوا سیل. ابھی اسٹیم سیلس, اسٹیم سیلس کیا ہے, یہ بھی ایک گروپ آف سیلس ہوتے ہیں.
ٹھیک ہے,
ٹھیک ہے, جو انسپیشلائزڈ ہوتے ہیں.
ہاں, کسی خاص کام کے لیے نہیں ہے.
نہیں, کام کے لیے نہیں, کوئی ڈیفینیٹ فنکشن, یا جیسے یہ نہیں کہ یہ صرف دل کا ہی سیل بن سکتا ہے.
ہاں ٹھیک,
یہ آپ کے اسکن کا, لیور کا, کوئی بھی ٹیشو کا یہ فارم لے سکتے ہیں
اس میں. ہاں, یہ خاص قسم کے اس کا مطلب سیل ہیں.
ہاں, جیسے یہ جو سیلس ہوتے ہیں, جیسے پہلے جب ہم لوگ جب جو ایمبرائیو سٹیج ہوتے ہیں,
ٹھیک ہے,
جب زائیگوٹ ایمبرائیو ہوتے ہیں,
بچہ ہاں ماں کے پیٹ میں ہوتا ہے, اس لیول پہ بچے کے
سٹارٹنگ 3 یا 5 دن ایمبرائیو فارمیشن کے بعد جتنے بھی سیلس ہوتے ہیں ہمارے, وہ سارے اسٹیم سیلس ہوتے ہیں جس سے ہمارا پورا باڈی بنتا ہے. اس میں کوئی فکس نہیں ہوتی کہ یہ ہڈی بنے گا, وہ کارٹیلیج بنے گا.
ہاں ٹھیک ہے,
ایک ایک سیل وہ کچھ بھی بن سکتا ہے,
کچھ بھی بن سکتا ہے.
یہ سٹیم سیل.
اچھا, تو پھر سٹیم سیل کا مطلب یہ کہ آپ کے پاس سٹیم سیل ہے تو آپ اسے جلد بھی بنا سکتے ہیں, دانت بھی بنا سکتے ہیں, دل کے سیل بھی بنا سکتے ہیں, پھیپھڑے بھی بنا سکتے ہیں.
ہاں, لیکن آپ اس کو جیسے اس کا جیسے جینیٹک ایکسپریشن ہوتا ہے, یا پھر جیسے آپ اس کو انوائرمنٹ یا کلچر میڈیا دیتے ہو, آپ اسے کسی بھی طرح ماڈیولیٹ کر سکتے ہو. کوئی بھی سیل آپ اسے بنا سکتے ہیں.
بدن کے اندر ہیں یا بدن کے باہر؟ ہمارے پاس, ہم لوگ لیبورٹری میں انہیں بناتے ہیں.
یہ جو بھی ہوتا ہے یہ لیب میں ہوتا ہے, یا پھر کبھی کبھی کچھ ان وائیو ورکس بھی ہوتے ہیں, پر موسٹلی یہ لیب بیسڈ ہوتے ہیں جہاں ہم اس کو باہر نکالتے ہیں.
ٹھیک ہے,
ایک فکس طرح کا سگنل یا جیسے کلچر میڈیا دیتے ہیں جس سے وہ سگنل ملتا ہے, جس سے وہ کوئی اور طرح کا سیل فارم
کسی خاص قسم کا جس کی ہمیں ضرورت ہو سکتی ہے, جس کے ہم استعمال کر سکتے ہیں. اچھا دیپن جان, یہ بھی کہتے ہیں کہ کچھ سٹیم سیل ہماری ہڈیوں کے گودا جو ہوتا ہے, ہڈیوں کے اندر کر کے بھی ہوتے ہیں, ایسا صحیح ہے؟
جو اب بون میرو کہہ رہے ہیں.
جی جی بالکل.
ہاں, جو بون میرو ہوتے ہیں وہ ہیماٹوپوئٹک سٹیم سیلز ہوتے ہیں, جو ہمارے بلڈ کے سٹیم سیلز ہوتے ہیں.
اچھا, خون کے ہیں وہ.
ہاں, جس سے آر بی سیز, ڈبلیو بی سیز.
ٹھیک ہے,
سٹیم سیل سے یہ ایک دم بیسک ہے.
ٹھیک ہے,
لائک اس سے ہی ڈفرینٹ جو بلڈ کے جو سیلس ہیں, لائک آئسنوفیلز, نیوٹروفیلز, یہ سارے فارم ہوتے ہیں.
ٹھیک ہے, یعنی ان کی شاخیں بنتی ہیں. یہ ایسے ہے کہ درخت کا ایک تنا ہے, اس کو سٹیم سیل کہہ سکتے ہیں. اس کے بعد شاخیں جو ہیں وہ مختلف قسم کے سیل ہیں.
آپ کو جس چیز کی ضرورت ہے وہ ویسے بنتا رہتا ہے,
بن جائے گا. ٹھیک, ڈاکٹر صاحب بہت شکریہ ادا کرتا ہوں. دیپن جان, آپ نے جو ہے بہرحال تفصیل بتائی اس کی. پہلی تصویر یہاں پر ہم آپ آئی ہے, یہاں پر اس میں کیا ہم دیکھ رہے ہیں دیپن جان؟
اس میں ہم لوگ ابھی جو بات کر رہے تھے, جو پہلے جو فرٹیلائز ایگ ہے,
ٹھیک ہے,
جو ایمبرائیو بنتا ہے,
بچہ ماں کے پیٹ میں ہے, صحیح ہے,
وہ پلوریپوٹینٹ ہوتا ہے, لائک اس سے پورا باڈی بن سکتا ہے, سب کا باڈی بنتا ہے اسی سیل سے.
وہ جو دو سیل ہیں, ایک ماں کا اور ایک,
ہاں, وہ مل کے جو ایمبرائیو بنتا ہے, ہاں, اب اس میں وہ 2, 4, 8 یہ ایکسپوننشلی بڑھتا رہتا ہے,
تقسیم ہو رہی ہے,
ہاں, اور پھر وہ باڈی بنتا ہے.
ٹھیک ہے,
پھر جیسے دیکھ, وہ ٹوٹی پوٹینٹ بنتا ہے, پھر وہ پلوری پوٹینٹ. جو تھرڈ سٹیج دیکھ رہے ہیں وہ ہم لوگ کا جو ایمبرائیو سٹیج, انر سیل مان, جو
اب بچہ بننا شروع ہو گیا,
جو پرپل کلر کے سیل سے, اسی سے پورا باڈی بنتا ہے آپ کا.
بالکل صحیح.
پھر آپ دیکھ سکتے ہو جیسے ڈیوائڈ ہو رہا ہے.
ٹھیک ہے,
پہلے ہو گئے ہیماٹوپوئٹک, جو آپ کے بلڈ ہو گئے, پھر نیورل ہو گئے, پھر میسینکائمل, اور پھر لاسٹ میں جا کے وہ ایک دم آپ کے فکسڈ فارمیٹ, جو فکس سیلس چاہیے وہ بن گئے, بلڈ سیلس بن گئے, نیورل سسٹمس ہو گئے, بونز بن گئے,
نروس سسٹم ہو گیا, کنیکٹو ٹیشو بن گیا,
بونز کنیکٹو ٹیشوز.
اچھا, یعنی وہ اب اس میں ہم اگر سٹیم سیل کہنا چاہیں تو دیپن جان کس کو ہم سٹیم سیل کہیں گے یہاں پر؟ یہ وہ جو بلاسٹوسائٹ ہیں تیسرے لیول, ان کو کہا جاتا ہے.
اس میں سٹیم سیلز, لائک سٹیم سیلز کا الگ پوٹینسی ہوتی ہے. ایک ہوتی ہے پلوری پوٹینٹ, مطلب جو ہر طرح کی سیلز,
ہر چیز کچھ بھی.
ایک ہو جائے ٹوٹی پوٹینٹ.
ٹھیک ہے,
ٹوٹی پوٹینٹ ہو جاتا ہے جو صرف فکس کچھ ٹائپس کے فارم کر سکتے ہیں.
صحیح ہے.
جو آپ کا تیسرا حصہ دکھ رہا ہے جہاں پہ ہیماٹوپوئٹک, نیورل, یہ ہو گیا ملٹی پوٹینٹ. لائک ہیماٹوپوئٹک جو ہے وہ کبھی بونز کے کچھ فارم نہیں کر پائے گا,
صرف خون بنے گا,
وہ خون کے ڈفرنٹ ڈفرنٹ سیلز میں بنے گا.
بالکل ٹھیک. پھر اور مثلا یہ میزن,
اور جو لاسٹ میں آپ دیکھ رہے ہیں جیسے بلڈ سیلس ہو گیا, نروس سسٹم کے سیلس, بون, اسے ہم یونی پوٹینٹ کہتے ہیں. مطلب یہ ایک ہی طرح کے سیل فارم,
سیل بن سے,
جو جیسے بلڈ ہے تو وہ بلڈ ہی کرے گا, آر بی سی آر بی سی کرے گا, بونز بونز کرے گا,
ہڈیاں بنائے گا. ٹھیک. اچھا, تو اس کو مطلب سٹیم سیل جو ہے ہمارے پاس بدن میں ہے, مختلف شکلوں میں ہے, جو ہے اسٹیم سیل خون کا بھی ہو سکتا ہے, اسٹیم سیل ہڈیوں کا بھی ہو سکتا ہے, تو وہ مختلف قسم کی ہڈیاں بنائے گا, جو خون کا ہے وہ مختلف قسم کے خون کے سیل بنائے گا, تو اس طرح کے مختلف قسم کے. تو اسٹیم سیل کی بڑی اہمیت ہے کیونکہ آپ کو اس کو کسی بھی چیز میں تبدیل کر سکتے ہیں
جو ہمارے کوئی بھی ڈیزیز کے تھراپی میں
کام آ سکے,
جب بھی سیلز کی کمی ہو, ٹیشوز کی کمی ہو.
اچھا یہ تو آپ کا ہو گیا لیبورٹری میں کام, لیکن بدن کے اندر یہ خود بخود جو ہے تبدیل ہوتے ہیں. مثال کے طور پہ اگر ہمیں خون بنانا ہے بدن میں تو وہ خون کے سیلوں میں تبدیل ہو جائیں گے, ہڈیاں بنانے
باڈی میں یہ سنکرونائزڈ ہوتے ہیں, ہم لوگ کو پتہ بھی نہیں, پر ایسے چلتا
رہتا
ہے. یہ لائک ایک ہیومن کے اندر جو اس کا جینیٹکس ہے کہ کب کیا سیل چاہیے, اس بیسس پہ سگنل چلتا ملتا ہے اور اسی طرح سے وہ ڈیوائڈ ہوتا رہتا ہے.
دیپن جان یہ کیا ہے؟
یہ ہم لوگ جو ابھی پوٹینسی کے بارے میں بات کریں, ٹوٹی پوٹینسی جو فل ایک سیل پورا ایک ہیومن بین کو فارم کر سکتا ہے.
ہاں ٹوٹی پوٹینسی جو ہے
جو ایک دم اوپر کا لیول ہے,
لائک وہ کسی بھی سیل میں, وہ کسی بھی طرح کے سیل میں,
وہ جو سب سے براڈ ٹائپ کا ہوتا ہے وہ
ٹھیک ہے,
وہ کچھ بھی فارم, پھر دھیرے دھیرے اس کا پوٹینسی کمتا رہتا ہے, لائک وہ ایک ڈیفینیٹ وے کی طرف بڑھتا رہتا ہے
کہ مثلا خاص سیل بنائے گا وہ, ٹھیک ہے.
پھر پلوری پوٹینسی آیا,
پلوری پوٹینٹ میں مثلا ہم کہہ سکتے ہیں کہ شاید وہ 50 قسم کے سیل بنا رہے گا.
پلوری پوٹینٹ یہ کہ لائک وہ پورا ہیومن بینگ, ایک سیل مل کے وہ پورا ہیومن بینگ تو فارم نہیں کر سکتے, پر وہ کچھ فکس طرح کے روٹس لے سکتے ہیں, جیسے فکس طرح کے سیلس یا فکس طرح کے لینیج لے سکتے ہیں.
اس کا مطلب پلوری پوٹینٹ سے ہم ہڈیاں بھی بنا سکتے ہیں, جلد بھی بنا سکتے ہیں, بال بھی بنا سکتے ہیں, ٹھیک ہے.
پھر آ گیا ملٹی پوٹینسی. ملٹی پوٹینسی جیسے ہم لوگ بات کریں جیسے ہیماٹوپوئٹک سٹیم سیلز,
ٹھیک ہے,
یہ خون کے ڈفرنٹ ڈفرنٹ سیلز کو بنا سکتا ہے, پر یہ نہیں کہ یہ جا کے
ہڈیاں بنائے,
وہ نہیں,
ٹھیک ہے, لیکن خون کے
جتنے
قسم کے جو اس کے سیلز ہیں ان کو بنائے گا, ٹھیک ہے.
اور لاسٹ میں یونی پوٹینسی. یونی پوٹینسی ہو گیا جیسے آپ کے سپوز نیورل سیلز ہو گئے,
ہاں خاص قسم کے سیلز,
جو نیورل سٹیم سیلز ہیں وہ صرف نیورون سٹیم سیلز ہی بنائیں گے, وہ جا کے نہ بون نہ کارٹیلیج نہ بلڈ بنائے گا,
ٹھیک ہے. ہمارا نروس سسٹم جو
اسے ہم لوگ کہتے ہیں ٹرمینلی ڈیفرنشیٹڈ سیلز, مطلب جو اینڈ تک ڈیفرنشیٹ ہو گیا,
جو پوری طرح بن گیا,
ہاں اپنے آپ میں وہ پھر سے دوبارہ فارم ہوگا اور کسی میں وہ ڈیفرنشیٹ نہیں کرے گا.
مثلا اگر آر بی سی جو خون کا آر بی سی ہوتا ہے وہ بن گیا تو اس کے بعد اس نے کچھ نہیں بننا, وہ آخری اس کی سٹیج ہے.
اگر وہ جب ڈیوائڈ کرتے ہیں تو ڈیوائڈ کر کے آر بی سی بنے گا,
آر بی سی
وہ جا کے اور کچھ اس کا لینیج چینج نہیں کر سکتا.
آخری حد ہم اس کو کہہ سکتے ہیں, ٹرمینل ڈیفرنشیٹڈ سیل, یعنی وہ آخری اس کی جو حد ہے جہاں اس کو جس شکل میں اس نے بننا ہے اس کے بعد وہ کسی. ٹھیک دیپن جان بہت شکریہ, امید کرتا ہوں ہمارے ناظرین کو تھوڑی بہت سمجھ آ رہی ہوگی اس موضوع کی, پیچیدہ ہے موضوع لیکن ہم لوگ کوشش کریں گے بار بار اس پہ بات کریں کیونکہ بہت ضروری موضوع ہے. آج کی دنیا کی کیا کہہ سکتے ہیں ضرورت ہے یہ ٹیکنالوجی, کہہ سکتے
جو آنے والے ابھی تو یہ لیب میں ہو رہا ہے, پر آنے والے ٹائم میں جو بھی تھراپیز آنے والے یہ سب اسی پہ
سٹیم سیل اور نینوٹیکنالوجی. بہت شکریہ دیپن جان, آگے بڑھائیں گے گفتگو آپ کے ساتھ, ابھی چلیں گے روباغ پاس. جی روباغ
جی بالکل خورم, آپ کی یہ پیچیدہ لیکن دلچسپ گفتگو ہے جو ہے وہ بالکل آگے بڑھے گی. لیکن ناظرین یہاں وقت ہوا ہے جانبازوں کے کھیل یا ورزش سے متعلق ایک رپورٹ, رپورٹ کا دوسرا حصہ ساتھ مل کر ملاحظہ فرماتے ہیں اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں, ہمارے ساتھ رہیے گا.
درود و سلام بھیجتا ہوں میں شہدا پر. میں محمد حسین دانشور ہوں اور جنگ کے زمانے میں زخمی ہوا تھا. سن 1981 میں جب ایران کے جنوب مغربی شہر پر باسی افواج کا قبضہ تھا اور اس وقت میں کمر سے نیچے مکمل مفلوج ہو گیا تھا. نقاہت کے دن گزارنے کے بعد میں نے اپنی صحت کے لیے اسپورٹس کے میدان میں قدم رکھا اور پہلی بار سن 1982 میں صوبہ تہران میں ایئر گن کے مقابلے ہوئے جن میں میں نے پوزیشن حاصل کی اور برطانیہ کے عالمی مقابلوں کے لیے کوالیفائی کر گیا۔ اس وقت میں نے صرف میٹرک کیا ہوا تھا۔ سن 1989 کے دوران میں نے اپنی پڑھائی کا سلسلہ پھر سے شروع کیا اور انٹرمیڈیٹ کرنے کے بعد یونیورسٹی میں داخلہ لیا اور پھر فزیکل ایکٹیویٹی میں گریجویشن کیا اور کام کرنا بھی شروع کر دیا۔ اسی دوران میں نے باڈی بلڈنگ اور ویٹ لفٹنگ کے شعبے کا انتخاب کیا۔ میں سمجھ رہا تھا کہ یہ میرے لیے بہت زیادہ مفید واقع ہوگا۔ اس کی وجہ یہ ہے کہ ہمارا دھڑ جو بالکل سالم ہے اسے تقویت ملتی ہے اور ہم خود اپنے تمام کام کر سکتے ہیں۔ سن 1997 سے میں اس شعبے میں مصروف عمل ہوں اور اب تک مختلف مقابلوں میں شریک ہو چکا ہوں۔ ان مقابلوں میں میں نے پہلی بار دوسری اور تیسری پوزیشن حاصل کی، البتہ پہلی پوزیشن بھی حاصل کی ہے۔ آپ کی خدمت میں سلام عرض کرتا ہوں۔ میرا نام مجتبیٰ زینی بند ہے۔ میں ایران اور عراق کی جنگ کے دوران سرحدی علاقے مہران میں زخمی ہوا اور کمر سے نیچے مکمل مفلوج ہو گیا تھا۔ میں نے کھیل کا سلسلہ سن 1989 سے شروع کیا ہے اور اسے جاری رکھا ہے۔ میں اسی دوران آفیشیل مینجمنٹ میں پوسٹ گریجویشن کی ڈگری بھی حاصل کر چکا ہوں اور میں نے ویل چیئر باسکٹ بال کے شعبے میں بھی تمغے حاصل کیے ہیں۔ قومی مقابلوں میں ایک بار میں پہلی اور ایک بار تیسری پوزیشن حاصل کر چکا ہوں۔ ایران کے روایتی ورزش جسے ورزش باستانی کہا جاتا ہے، میرا شمار ملک کے تین بہترین کھلاڑیوں میں ہوتا ہے۔ معذور افراد کے لیے ورزش اور اسپورٹس بہترین علاج کی مانند ہوتے ہیں۔ میں اپنی مثال دے سکتا ہوں کہ جب میں نے یہ کھیل شروع کیا اور کھیل کے میدان میں قدم رکھا، اس وقت سے میں ڈاکٹر کے پاس جانا میرا کم ہو گیا ہے اور میں تو بہت خوش ہوں۔ اگر میں اپنی صورتحال کی وجہ سے اسپورٹس کی جانب نہ جاتا تو یقیناً مجھے ڈاکٹروں اور اسپتالوں کا راستہ اب تک ناپنا پڑتا۔ اسپورٹس میں مصروفیت کے باعث میری اور میرے گھر والوں کی زندگی واقعاً پرسکون ہو گئی ہے۔ ہوتا یہ ہے کہ معذور افراد اپنی حالت کی وجہ سے اپنے گردے کھو بیٹھتے ہیں، لیکن میرے گردے اسی کھیل میں مصروفیت کی وجہ سے بالکل ٹھیک ٹھاک ہیں اور مجھ جیسے بیماروں کی ہڈیاں کھوکھلی ہو جاتی ہیں، لیکن میں نے اس مسئلے کو بھی اسپورٹس کے ذریعے حل کر لیا ہے۔ سانس پھولنا، کمر میں تکلیف اور بہت سے دیگر مسائل پر میں نے ورزش اور کھیل کے ذریعے سے قابو پا لیا ہے۔ مجھے اس کے ذریعے اپنے اندر خود اعتمادی محسوس ہوتی ہے اور اپنے کام میں خود ہی کرتا ہوں، حتیٰ میں مختلف اوقات میں سفر پر بھی جاتا رہتا ہوں۔
دوبارہ خوش آمدید کہتے ہیں آپ کو۔ ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں دیپن جان گھوش صاحب اور ان کی گفتگو چل رہی ہے خورم کے ساتھ۔ ہم فوراً چلیں گے خورم کی طرف۔ جی خورم،
بہت شکریہ رباب۔ اور جی، دیپن جان گھوش کے ساتھ ہماری گفتگو چل رہی ہے اور نینو ٹیکنالوجی کے ماہر ہیں۔ سٹیم سیل کے بارے میں آج وہ بات کریں اور سٹیم سیل کا سے کیسے ذیابطیس کی بیماری سے بچا جا سکتا ہے یا اس کا علاج نکالا جا سکتا ہے۔ دیپن جان، ایک بار پھر اگر ہو سکے تو تھوڑا سا ہمیں سٹیم سیل کے بارے میں تھوڑا سا ایک بار پھر ہمارے ناظرین کو اشارہ کر دیں کہ ہوتا کیا، تصویر کے ساتھ اگر آپ اشارہ کرنا چاہیں تو تصویر میں۔
ہاں، سٹیم سیلز جو ہوتے ہیں یہ گروپ آف سیلز ہوتے ہیں،
ٹھیک ہے،
جو انسپیشلائزڈ ہوتے ہیں۔ لائک یہ باڈی کے کوئی بھی سیلز، کوئی بھی ٹیشوز کو یہ فارم کر سکتے ہیں،
بنا سکتے ہیں، ٹھیک ہے،
جب یہ انسپیشلائزڈ ہوتے ہیں،
ٹھیک ہے،
جو آپ کے پلوری پوٹینٹ یا ٹوٹی پوٹینٹ سٹیجز ہو گئے جس سے یہ پورا باڈی بنا سکتے ہیں، یا کوئی بھی اسپیسیفک لینی ہے جیسے میسنکائمل سیلز ہو گئے، یا کوئی بھی طرح کے سیلز بنا سکتے ہیں،
ٹھیک،
پھر دھیرے دھیرے یہ اسپیشلائز ہوتا جاتا ہے،
کسی خاص فیلڈ میں چلے جاتے ہیں۔
یہ دھیرے دھیرے جیسے یہ ہائرارکی وائز، جو اوپر ایک دم بگننگ میں ہوتے ہیں انسپیشلائز، کچھ بھی کر سکتے ہیں،
ٹھیک ہے،
جیسے ہم لوگ اسپیسیفک ہوتے رہتے ہیں تو یہ ہو جاتے ہیں ملٹی پوٹینٹ میں، یا کوئی اسپیسیفک طرح کے ٹیشوز، لائک صرف بلڈ،
خون کے ہڈیوں کے
کنیکٹو ٹیشوز، ایسے کچھ،
ٹھیک ہے، لیکن اس میں بھی مختلف قسم کے ٹیشوز ہیں،
جیسے آپ کے کنیکٹو ٹیشوز بہت ہو جاتے ہیں، بلڈ کے بھی بہت سیلس ہو جاتے ہیں، फिर लास्ट स्टेज इसका हो जाता है यूनिपोटेंट, जिसे हम लोग टर्मिनली डिफरेंशिएटेड सेल्स कहते हैं। उसमें क्या होता है लाइक ये कोई फिक्स तरह के सेल में ये डिवाइड हो जाता है,
ठीक है, सही है,
और वो उसी को वो बार बार फॉर्म करता रहता है,
उसी हालत में वो रहेंगे,
उसी को बनाते रहता है।
बिल्कुल सही। ये अगली तस्वीर भी अगर डॉक्टर साहब की दीपन जान की दिखा दी जाए तो मेहरबानी होगी। अच्छा, तो इसका मतलब है कि हमारे पास स्टेम सेल जो है वो हर किस्म का सेल हम बना सकता है हमारे पास, सही। बहरहाल दूसरी तस्वीर में, जी दूसरी तस्वीर भी आ गई।
हाँ, जिसे हम लोग बोल रहे थे जो हायरार्की होते हैं, जो ऊपर से स्टार्ट है जो आपका लाइक एकदम जाइगोट होते हैं, जो हमारे बिगिनिंग सेल्स होते हैं,
है।
हाँ, वो टोटिपोटेंट, वो हमारा लाइक हमारा फुल बॉडी बनाते हैं,
ठीक है,
ठीक है,
हर किस्म का सेल वो बनाएगा,
हाँ, लाइक फुल बॉडी,
पूरा बदन भी बना सकते हैं, यानी अगर आपको ये हो तो आप इससे एक पूरा बदन एक इंसान बना सकते हैं।
जैसे जो होते हैं जब ये एग और स्पर्म फ्यूज होते हैं तब सिर्फ दो सेल्स होते हैं, दो सेल्स से हम लोग पूरे बनते हैं, जो चार चार से आठ जैसे बढ़ता रहता है।
बिल्कुल सही।
फिर हो गया प्लूरीपोटेंसी। प्लूरीपोटेंसी ये कोई भी स्पेसिफिक लीनिएज, जैसे हम लोगों ने बोला कि मेसेनकाइमल हो गया, एपिडर्मल, ऐसे लीनिएज लेते हैं,
ठीक है।
फिर मल्टीपोटेंसी हो गया कि वो जो है वो जाके सिर्फ खून के सेल्स पैदा,
खून के मुख्तलिफ सेल, ठीक है, वो बना।
और फिर लास्ट में यूनिपोटेंसी, एक ही सेल, जैसे आरबीसी तो आरबीसी,
ठीक है,
या फिर बोन्स तो बोन्स,
एक खास किस्म की हड्डी है वो, खास किस्म की
हड्डी, ऑस्टियोब्लास्ट जिसे हम कहते हैं,
ठीक है, बिल्कुल सही। बहुत शुक्रिया दीपन जान, गुफ्तगु आगे बढ़ाएंगे आपके साथ। स्टेम सेल के बारे में आपने इशारा कर दिया। अच्छा, इसके बाद थोड़ा सा ये हमें बताएं कि स्टेम सेल की कुछ खसूसियात हैं, कुछ प्रॉपर्टीज़ हैं, कुछ खास करेक्टरिस्टिक हैं उनके, किस तरह किस क्या होता है
इसमें। पहले ये बोलना चाहिए कि जब कोई नॉर्मल सेल डिवाइड करता है, जैसे हार्ट का, जैसे कार्डियक सेल्स, हम लोगों ने सबसे पहले उसका एग्जाम्पल ये, तो कार्डियक सेल्स ही फॉर्म करता रहता है। पर स्टेम सेल्स का ये प्रॉपर्टी है कि जब वो डिवाइड करते हैं वो दो तरह के सेल्स फॉर्म कर सकते हैं। एक तो स्टेम सेल स्टेम सेल रह सकते हैं, लाइक वो अनस्पेशलाइज रह सकते हैं, या फिर स्टेम सेल डिवाइड करके कोई स्पेसिफिक तरह का सेल फॉर्म कर सकते हैं। तो इसके जो तीन प्रॉपर्टीज है, जो सबसे अहम प्रॉपर्टीज है और जो डिजीज के थेरेपी में काम आते हैं, एक होता है अनस्पेशलाइज्ड डिवीजन,
ठीक है,
मतलब ये नंबर पे बढ़ सकते हैं, लाइक एक से दो, दो से चार, इसमें कोई रुकावट नहीं है और ये कोई डिवाइड नहीं। तो जब हम लोगों को कोई भी डिजीज के ट्रीटमेंट के लिए सेल्स का स्टॉक चाहिए तो ये सबसे बेहतर स्टॉक ही होता है, ताकि हम लोग एक लार्ज नंबर ऑफ सेल्स मिल सकते
हैं।
सेकेंड होता है कि डिफरेंशिएशन, ये जो सेल्स है जब अनस्पेशलाइज्ड है, अगर हम चाहे तो इसको हम किसी भी तरह के सेल्स को बना सकते हैं,
ठीक है, किसी खास सेल्स में।
हाँ, तो ऐसे नहीं कि जैसे हमारे कार्डियक सेल्स चाहिए, सपोज अगर कोई इस्केमिया हो गया, कोई हार्ट फेलियर या कुछ,
ठीक है, कोई दिल
तो ऐसे नहीं कि हमें लाइक, अब कार्डियक सेल्स तो होते बहुत कम है,
ठीक है,
ऐसे नहीं कि हमें कार्डियक सेल्स से ही कुछ काम कर, हम लोग और तरह के सेल्स भी ले सकते हैं, उसे हम लोग स्पेसिफिक सिग्नल्स या जेनेटिक एक्सप्रेशन हम उसे कार्डियक सेल्स की और मॉड्यूलेट कर सकते हैं, उसे और उसे हम यूज कर सकते हैं,
ठीक है, उसको इस्तेमाल कर सकते हैं किसी भी काम के लिए, बीमारी को इलाज करना है, किसी चीज को हमने ट्रीट करना है, ठीक है, सही। दीपन जान, यहाँ तक बात होगी आपके साथ। थोड़ा सा हम लोग चलते हैं कि ज़ायबितीज़ की बीमारी, थोड़ा सा अगर ज़ायबितीज़ की बीमारी की तरफ इशारा करते हैं, उसकी टाइप्स क्या हैं और फिर स्टेम सेल का क्या नाता, क्या रिश्ता है उसके साथ।
डायबिटीज़ अभी जो प्रेजेंट डेफिनेशन इसमें बोलते हैं कि डायबिटीज़ एक ग्रुप ऑफ डिजीज है, ये एक सिंगल डिजीज नहीं, ग्रुप ऑफ डिजीज है, जिसे जिसका मेन रीजन मेन सिम्टम ये है कि ब्लड में ग्लूकोज का एक्सेस प्रेजेंस,
ठीक है,
ये हो गया डायबिटीज,
ग्लूकोज का ज्यादा होना
ब्लड स्ट्रीम में। और इसके दो तरह के टाइप्स होते हैं, एक होता है टाइप वन, एक टाइप टू। टाइप वन जो है वो ज्यादातर बच्चों में देखा जाता है, यंग एडल्ट्स में, जिसे हम लोग जुवेनाइल ऑनसेट कहते हैं, जो पहले बच्चों में आते हैं,
जवानी में और बच्चों में।
हाँ, इसमें क्या होता है कि जो हमारे बॉडी जो है वो हमारे खुद के जो इंसुलिन प्रोड्यूसिंग जो सेल्स है,
ठीक है,
उसको फॉरेन सेल्स की तरह दिखते हैं।
हाँ, यानी उसको लगता है कि ये दुश्मन है,
ये दुश्मन है, उसको मार देता है, तो हमारे बॉडी में इंसुलिन प्रोड्यूस नहीं होता है और ब्लड में ग्लूकोज बढ़ता रहता है।
सही है, ठीक। ये दीपन जान, ये तस्वीर भी अगर इस पे, ये डायबिटीज,
जैसे हम लोग टाइप वन पे बात, टाइप वन में हम लोग ने क्या किया कि जो इंसुलिन प्रोड्यूसिंग सेल्स है वही नहीं रहते, बॉडी उसको मार देते हैं, खुद ऑटो इम्यूनिटी,
ठीक है, जो सेल इंसुलिन हमारे बदन में बना रहे हैं वो खत्म हो जाएंगे।
हाँ, उसे बॉडी खुद खत्म कर देते हैं। आपको देखिए जो ब्लड का स्ट्रीम है उसमें कोई इंसुलिन है ही नहीं,
है ही नहीं,
जो ग्रीन है वो ग्लूकोज है, ग्लूकोज ब्लड में भरती है,
ठीक है,
पर इंसुलिन है ही नहीं उसको यूज करने, तो इसमें क्या हुआ, ब्लड में ग्लूकोज बढ़ जाता है,
बिल्कुल,
ये हो गया टाइप वन,
ठीक है।
टाइप टू में क्या होता है, टाइप टू ये मोस्टली लाइक लेट एज में दिखा जाता
है, बड़ी उम्र के लोगों में,
कहते हैं,
ठीक है,
ये मोस्टली लाइफस्टाइल, आपके डाइट्स, फिर आपके रहन सहन, इसके ऊपर डिपेंड करता,
ज्यादा मिठाई खाने की वजह से,
या फिर आप जो लोग एक्सरसाइज वगैरह नहीं करते, ओबेसिटी वगैरह, इसमें क्या होता है कि आप में इंसुलिन होता है पर ये इंसुलिन यूज नहीं हो पाता है, बॉडी इसको रिस्पॉन्ड नहीं करते, तो इसे इंसुलिन रेजिस्टेंस कहते हैं।
यानी इंसुलिन बदन में है लेकिन पहचान ही नहीं रहा, उसको समझ ही नहीं रहा कि ये क्या चीज है, इस्तेमाल नहीं कर पा रहा।
पर अगर आप देखो तो दोनों का रिजल्ट एंड रिजल्ट सेम ही है कि ब्लड में ग्लूकोज की
मिकदार ज्यादा हो गई। ठीक है सही। रीमन जान बहुत शुक्रिया, गुफ्तगू आपके साथ आगे बढ़ाएंगे। डायबिटीज के ऊपर, डायबिटीज की बीमारी के बारे में भी इशारा किया दीपन जान ने। आप अगले हिस्से में हम इंशाल्लाह उनसे बात करेंगे कि स्टेम सेल क्या कर सकता है डायबिटीज की बीमारी से को कंट्रोल करने में या उसको खत्म करने में। चलेंगे रुबाब के पास, देखते हैं रुबाब हमें कहाँ लेके जा रही है।
जी बहुत शुक्रिया खुर्रम जी। हाँ आपकी गुफ्तगू तो बहुत ही दिलचस्प होती जा रही है, लेकिन नाज़रीन यहाँ वक्त हुआ है साथ मिलकर मुलाहिज़ा फरमाते हैं एक तराना और फिर आपकी खिदमत में हाजिर होंगे, प्रोग्राम सुबह जिंदगी को आगे बढ़ाएंगे। जी नाज़रीन दोबारा खुश आमदीद कहते हैं, मैं वक्त को ज़ाया किए बगैर चलूंगी खुर्रम की तरफ ताकि अपनी गुफ्तगू को जारी रख सकें। जी
बहुत शुक्रिया रुबाब जी। दीपन जान घोष हमारे साथ मौजूद हैं और नगर टेक्नोलॉजी के माहिर हैं। दीपन जान, डायबिटीज, शुगर की बीमारी और स्टेम सेल।
हाँ तो मैं स्टेम सेल के ट्रीटमेंट से हम लोग मोस्टली फोकस करते हैं टाइप 1 डायबिटीज की ओर।
अच्छा
टाइप 1 डायबिटीज जिसमें आपके बॉडी खुद की इंसुलिन सेल्स को मार, इंसुलिन प्रोड्यूसिंग सेल्स को मार देते हैं और आपके ब्लड में इंसुलिन होता है नहीं,
ठीक है,
और ग्लूकोज ज्यादा रहता है।
ठीक है
तो अभी तक जो टाइप 1 डायबिटीज के ट्रीटमेंट जो चल रहे हैं वो है कि रेगुलर इंसुलिन का यूज करना, लाइक जो लोग होते हैं वो मील्स के पहले या मील्स के बाद इंसुलिन लेते रहते हैं ताकि उसका ग्लूकोज लेवल ब्लड में कंट्रोल में रहे।
ठीक है
तो हमारा इसमें जो मोटिव है वो है कि ब्लड में इंसुलिन की सप्लाई,
ठीक है,
जो हम इंजेक्शन की ओर लेते हैं।
ठीक है
इसमें जो नैनो स्टेम सेल्स या रीजेनरेटिव मेडिसिन जो इसमें ये कोशिश करते हैं कि जो आइलेट सेल्स होते हैं, आइलेट सेल्स पैंक्रियास के कुछ सेल्स हैं, जो आइलेट्स ऑफ लैंग्रेंस होते हैं, वही सेल्स के कुछ हिस्से होते हैं जो इंसुलिन को प्रोड्यूस करते हैं
पैंक्रियास के अंदर।
तो रीजेनरेटिव मेडिसिन का यही एम है कि हम इस सेल्स को बॉडी में फिर से
बना सके
या बॉडी में फिर से हम लोग इसको डाल सके,
ठीक है,
बॉडी में फिर से पहुंचाना इस सेल्स को, जिससे इंसुलिन प्रोड्यूस हो सके खुद ब खुद। तो हमें इंजेक्शंस, रेगुलर इंजेक्शंस इसकी जरूरत है नहीं,
ठीक है बिल्कुल सही।
तो स्टेम सेल्स में हम लोग ये करते हैं कि जैसे हम लोग कोई भी सेल्स को लेते हैं जैसे प्लूरिपोटेंट सेल्स या टोटिपोटेंट सेल्स, उसको हम लोग कोशिश करते हैं कि सिग्नल्स या फिर लैब में कल्चर करके उसे हम लोग आइलेट सेल्स की और लेके जाने की कोशिश,
पैंक्रियास की तरफ लेके जाने,
आइलेट सेल्स
जी, बिल्कुल, जो पैंक्रियास के अंदर है हमारे पास। ठीक है
तो आइलेट्स के बीटा सेल्स जो इंसुलिन प्रोड्यूस करते हैं, तो ये एम ऑफ रीजेनरेटिव मेडिसिन है।
ठीक है
अब इसमें लेके जाने के लिए कुछ कुछ चीजों पर ध्यान रखना पड़ेगा कि पहले है कि सोर्स कौन से स्टेम सेल्स को हम ले सकते हैं।
बिल्कुल सही।
तो द बेस्ट सोर्स हम लोग जो कहते हैं वो है कि जो एम्ब्रायो के सेल्स होते हैं, जो एकदम बिगिनिंग स्टेज के सेल्स होते हैं,
बच्चा जब बन रहा है,
जो प्लूरिपोटेंट सेल्स है।
सही है।
पर बात है कि इसको मिलना, लाइक अभी इतने पेशेंट्स है डायबिटीज पेशेंट्स, तो उस सेल्स का मिलना वो बहुत ही कम चांस है। सो ये शायद लैब स्केल पे काम हो सके, पर लाइक पेशेंट क्लिनिकल इसका मुश्किल है,
इलाज करना जो है वो तो अभी मुश्किल है, लेकिन फ्यूचर में आप
फिर भी उम्मीदवार हैं। ये जो इनर सेल मास है ये हम लोग का एक ही बार बनता है, तो ये एक रिलायबल सोर्स है कि ये कांस्टेंट सोर्स की वहां से हम लोग सेल्स को लेके इतने सारे पेशेंट्स को हम ट्रीट कर सके।
तो कोई कोई कहीं और रास्ता निकालना पड़ेगा कि इस स्टेम सेल कहीं से हासिल हो हमें, जिससे हम पेंक्रियास में जो आइलेट्स हैं उनको बनाया जा सके। अच्छा दीपन जान, एकदम से कैसे रुख मोड़ा गया कि भाई स्टेम सेल की तरफ जाया जाए?
हम लोग अभी जो बात करें कि स्टेम सेल्स की सोर्स, तो जब ये चेंज है वो हम लोग इसे कहते हैं कि इंड्यूस प्लूरिपोटेंट स्टेम सेल्स, IPSCs। IPSCs क्या होते हैं? ये भी एक तरह के स्टेम सेल्स हैं।
ठीक है।
पर हम लोग ने पहले जब ये बात की कि डिफरेंशिएशन, जैसे हमारे जो ब्लड के हेमटोपोएटिक स्टेम सेल्स है वो डिफरेंशिएट होकर RBC, WBC, न्यूट्रोफिल्स बनते रहते हैं, पर हम लोग को ये सोचना चाहिए कि 2012 में ये हुआ, लाइक 2 साल ही हुआ है, साइंटिस्ट ये सोचा कि जब एक सेल आगे बढ़ सकता है तो उस सेल को हम लोग किसी भी तरह के पीछे ला सके। तो
ठीक है,
जैसे अगर एक सेल RBC बन गया
उसको वापस
उसको हम कैसे हम पीछे ला सकते हैं?
अच्छा, सही है।
इसमें बहुत रिसर्च हुआ और 2012 में एक साइंटिस्ट जिसे इसमें नोबेल प्राइज भी मिला, उन्होंने ये प्रूव करके दिखाया कि अगर हम सही तरह के एनवायरमेंट दे, जीन्स, जेनेटिक चेंज, जो भी एक्सप्रेशन हो, तो एक सेल पीछे की तरह भी चल सकता है।
ठीक है।
तो जो सेल हमें चाहिए, सपोज हमारे पास कोई भी तरह के सेल है जो हमें मिल सकता है, तो हमें चाहिए आइलेट्स के सेल्स, तो हम लोग क्या कर सकते हैं, हम लोग उस सेल्स को पीछे की ओर लेके जा सकते, उसे हम लोग मल्टीपोटेंट, प्लूरिपोटेंट या टोटिपोटेंट बना सकते हैं, वहां से फिर हम उसको लेके चल सकते आइलेट्स की ओर।
अच्छा,
तो ये प्रोसेस तो बहुत लंबा है और कॉम्प्लिकेटेड है, पर जिस तरह से इस पर रिसर्च चल रहा है शायद कुछ ही दिनों में ये
नतीजे हो सकता है। दीपन जान घोष, बहुत शुक्रिया अदा करता हूँ आपका, बड़ा अहम मौजू है और आज की ज़रूरत है और हम सबको इस मौजू को के बारे में जानना मेरे ख्याल में बहुत ज़रूरी है, क्योंकि आइंदा आने वाली जो मेडिकल سائنس ہے، اس میں سٹیم سیل، نینو ٹیکنالوجی، اور یہ جو ہے سر فہرست ہوں گی میرے خیال سے
ریجنریٹو میڈیسن.
بالکل صحیح، بہت شکریہ دیپنجن گھوش صاحب، آپ تشریف لائے یہاں پر اور بڑے اہم موضوع پہ آپ نے گفتگو کی، شکریہ. چلیں گے روبا آپ کا، روبا
جی بہت شکریہ خورم آپ کا بھی اور دیپن جمت صاحب کا بھی بہت بہت شکریہ. اور ناظرین میں چلوں گی یہاں ایل سی ڈی کی طرف، آپ کو تھوڑا بہت بتاؤں گی ٹماٹو کیچپ جو ہوتا ہے اس کی تاریخ کے بارے میں کہ وہ کب بنا اور کس طرح بنا. جی ہاں، سب سے پہلے میں آپ کو بتاتی ہوں 18ویں صدی کے اوائل میں نووسکوٹیا میں امریکہ میں جیمز ہینز نے پہلی دفعہ ٹماٹر کے کیچپ کی جو ہے ترکیب شائع کی. 1820 میں ہینز صاحب نے اسے اپنی مصنوعات کا حصہ بنا کر لوگوں کو دنیا بھر میں ٹماٹو کیچپ سے جو ہے وہ متعارف کرایا. اس کے علاوہ آج کل کی جو رپورٹ ہے اس سے یہ بات ثابت ہوئی ہے کہ تقریباً امریکہ میں تقریباً 70% افراد جو ہیں لوگ جو ہیں وہ ٹماٹو کیچپ کا استعمال کرتے ہیں. اس کے علاوہ جو ہے دنیا بھر میں تقریباً 65% سے 70% لوگ جو ہیں وہ ٹماٹو کیچپ کا استعمال کرتے ہیں. ایک طرح سے ٹماٹو کیچپ کا استعمال تو اچھا ہے اس لیے کہ ٹماٹر جو ہے وہ جو کینسر سے لڑنے والے جو کینسر والے جو سیل ہوتے ہیں اس کو جو ہے روکنے میں یا روک تھام کرنے میں ان کی جو ہے آپ کی مدد کرتے ہیں. لیکن اگر آپ کا ٹماٹر کیچپ جو ہے وہ اصلی ٹماٹر سے بنا ہو، لیکن اس کے کچھ نقصانات بھی ہیں. نقصانات یہ ہیں کہ آپ کو ڈائبٹیز کی شکایت ہو سکتی ہے اور اس کے علاوہ آپ کا بلڈ پریشر جو ہے وہ بھی بڑھ سکتا ہے. خیر ناظرین یہ تو کچھ بات ہو گئی ٹماٹو کیچپ کی، لیں گے ایک مختصر سا وقفہ پھر آپ کی خدمت میں حاضر ہوں گے، ہمارے ساتھ رہیے گا. جی ناظرین خوش آمدید کہتے ہیں آپ کو، اور وقت ہوا ہے نئی دلی اسٹوڈیو چلنے کا خرم
جی.
اور ڈاکٹر سمیت جن ہمارے ساتھ موجود ہوں گے.
جی ہمارے ساتھ ہوں گے اور بچوں کی امراض کے ماہر ہیں وہ
بالکل.
اور آج انہوں نے بڑا اہم ٹاپک، ایک اہم موضوع ہے جو اکثر ہندوستان پاکستان میں یہ مسئلہ پیش آتا ہے بالکل. وہ یہ ہے کہ پاگل کٹ کے بارل کاٹنے کی وجہ سے ایک بیماری ہوتی ہے جس کو ریبیز کا نام دیا جاتا ہے، اور اس کا بارل اس بیماری پہ انشاءاللہ ہم ان سے گفتگو کریں گے
بالکل.
اور بالکل ظاہری بات ہے، دیکھیں خاص طور پہ بچے کیونکہ باہر کھیلتے ہیں باہر جاتے ہیں تو اس میں پھر بہرحال اکثر یہ دیکھنے میں ملتا ہے کہ بس کتے ہمارے ہاں جو ہیں وہ بالکل آزادانہ گھوم پھر رہے ہوتے ہیں. تو بارہ چلتے ہیں ڈاکٹر صاحب سے ملاقات کرتے ہیں. سلام عرض کرتا ہوں ڈاکٹر صاحب، آپ کی خدمت میں شکریہ ادا کرتا ہوں، آپ نے ہمیں ٹائم دیا ہمارے پروگرام کو. ڈاکٹر سومیت جین، ریبیز ہے کیا؟
دیکھیے ریبیز ایک زونوٹک ڈیزیز ہے، مطلب یہ بیسیکلی ایک اینیملز کی بیماری ہے، اور جب یہی ریبیز سے بیمار اینیملز بچوں کو لک کرتے ہیں یا بائٹ کرتے ہیں تو یہ بیماری بچوں میں آ سکتی ہے. یہ بیماری لگ بھگ 100% فیٹل ہے، اس بیماری سے پیڑت آدمی کبھی بچ ہی نہیں سکتا ہے. آج تک کیول 3 لوگ بچائے گئے ہیں اس بیماری سے.
اچھا.
اور سال میں لگ بھگ 50,000 لوگوں کی ڈیتھ اس سے ہوتی ہے. میجورٹی یہ بچے ہی ہوتے ہیں کیونکہ موسٹلی بچے ہی آپ کو ڈاگز کے ساتھ ملتے ہیں،
زیادہ تر ملیں گے.
انڈیا میں لگ بھگ 20,000 ڈیتھ اس سے ہوتی ہیں. اینڈ کیونکہ یہ بیماری آلموسٹ 100% پریونٹیبل ہے، اگر سمے پہ اور صحیح طریقے سے اس کے لیے ویکسینز اور دوائیاں وغیرہ دی جائیں تو 100% یہ پریونٹ ہو سکتی ہے. اس لیے یہ بہت امپورٹنٹ ہے کہ ہم اس بیماری کو سمجھیں اور صحیح اور پراپر طریقے سے اس کو ٹریٹ کریں.
ڈاکٹر سومیت جین، اگر ایک بچے کو ایک پاگل کتا کاٹ لیتا ہے تو کیسے ہم اس کو مینیج کر سکتے ہیں، کیسے ٹریٹ کریں گے ہم اسے؟
دیکھیے ٹریٹمنٹ پارٹ میں اگر ہم جائیں تو سب سے پہلے وونڈ کیئر ہوتا ہے. وونڈ کیئر مطلب جہاں پر بچے کو کاٹا گیا ہے اس ایریا کو کیسے مینیج کریں. سب سے پہلے تو ہمارے کو اس کو 10 منٹ تک اس کو پانی سے واش کرنا چاہیے، پھر اس کے بعد سوپ سے کلین کرنا چاہیے ایٹ لیسٹ 5-7 ٹائمس. یہ کرنے کے بعد ہم اس پہ بیٹاڈین وغیرہ لگا سکتے ہیں.
ٹھیک ہے.
اور امپورٹنٹ یہ رہتا ہے ہمارے کو کہ اس ایریا میں جہاں پر بچے کو بائٹ کیا گیا ہے اس پہ بالکل بھی کوئی سٹیچز نہ لگائیں، اس میں کوئی ٹونکوٹ وغیرہ مطلب کوئی چیز اس کو باندھنے کی کوشش نہ کریں. اینڈ جو نارمل ہمارے گاؤں میں ایک سسٹم ہوتا ہے کہ مرچی اور نیبو اور تانبے کے سکے وغیرہ ان جگہوں پہ لگاتے ہیں، یہ چیز بالکل نہیں کرنی چاہیے. سیکنڈ پارٹ مینجمنٹ کا ہوتا ہے ویکسینیشن. ویکسینیشن جو آج کل انجیکشنز نیو جنریشن ویکسینز ریبیز کے اگینسٹ تیار ہو گئی ہیں، یہ ویکسینز ہمارے کو جس دن بچہ بائٹ کرتا ہے اسی دن لگوانی پڑتی ہیں، और उसके बाद उसको हम डे जीरो मानते हैं, उसके बाद डे थ्री, डे सेवन, डे फोर्टीन और डे 28 पे हमारे को ये वैक्सीन फिर से देने की जरूरत है।
सही।
अगर डॉग बाइट जो हुई है, जो डॉग ने जिसने काटा है, अगर वो पालतू कुत्ता है तो हम उस कुत्ते को अगर 10 दिन के बाद देखें, अगर वो कुत्ता बिल्कुल ठीक है तो फिर हमारे को तीसरे इंजेक्शन के बाद आगे इंजेक्शन देने की जरूरत नहीं पड़ती है।
सही।
कुछ बाइट्स जो होती हैं वो बहुत सीरियस होती हैं और ऐसी बाइट्स में हमारे को एक रेबीज इम्यूनोग्लोबुलिन आता है वो लगाना जरूरी होता है क्योंकि वैक्सीन समय लेता है असर आने में। ये इम्यूनोग्लोबुलिन जो है दो तरह के आते हैं, एक तो हॉर्स पे बनाया जाता है और एक ह्यूमन होता है।
ठीक है।
जो ह्यूमन वाला है वो डेफिनेटली बेटर है और उसको जैसे ही ये सीरियस बाइट्स हो हमें ये लगा देना चाहिए।
सही। डॉक्टर सोमित जिन बहुत शुक्रिया अदा करते हैं, गुफ्तगू आपके साथ आगे बढ़ाएंगे, हमारे साथ रहिएगा। अभी रुबाब हम लोग कहां पर जा रहे हैं?
अब हम जाएंगे खुर्रम फोटो क्लिप देखेंगे, कुछ तस्वीरें देखेंगे अजरबैजान, मशरकी अजरबैजान की, और फिर अपने अजीज नाज़रीन की खिदमत में हाजिर होंगे। आप हमारे साथ रहिएगा। जी नाज़रीन, आपको खुश आमदीद कहते हैं। नई दिल्ली स्टूडियो से हमारे साथ डॉक्टर सुमित जैन मौजूद हैं। और डॉक्टर साहब, मैं आपसे सवाल पूछना चाहूंगी कि पागल कुत्ते के काटने से किस तरह हम बच सकते हैं?
देखिए, सबसे पहले तो हमें रिकॉग्नाइज करना चाहिए कि जो डॉग है हमारे आसपास उनमें कोई रेबीज की बीमारी के लक्षण तो नहीं है।
अच्छा।
अगर एक डॉग नॉर्मल बिहेवियर नहीं कर रहा, ज्यादा एग्रेसिव हो रहा है और डिप्रेस भी हो रहा है, एक तरफ गुस्सा चला जा रहा है, उसकी बार्क जो है वो थोड़ी डेंजरस सी हो गई है, बहुत लाउड हो गई है, वो सैलिवेट कर रहा है, थूक बहुत निकाल रहा है।
अच्छा।
या वो अगर किसी डॉग ने बाइट किया है और वो डॉग कुछ दिनों में मर जाता है तो हमें सस्पेक्ट करना चाहिए कि ये डॉग रेबीज से पीड़ित है।
सही।
दूसरी तरफ हमें स्ट्रे डॉग से ज्यादा छेड़खानी नहीं करनी चाहिए। अगर कुछ दोस्त डॉग्स वगैरह कर रहे हैं तो हमें बच्चों को समझाना चाहिए कि उन डॉग्स झगड़ रहे हैं तो उनको, उन डॉग्स को हाथ से खींच कर अलग ना करें। इट इज बेटर कि उनको स्क्रीम कर या उनके पानी डालकर उनको अलग करना चाहें तो कर सकते हैं। स्पेशली अगर कोई डॉग को चोट लगी हुई है तो बच्चों को बोलें कि उस डॉग्स को ज्यादा टच ना करें। बच्चों की एक आदत होती है कि डॉग्स के साथ भागते हैं, जब भागते हैं तो डॉग कई बार बाइट भी कर देता है क्योंकि डॉग को लगता है कि ये खेल रहे हैं उसके साथ। एंड बेसिकली हमारे को अगर जैसे हम अपने डॉग्स को बाहर ले वॉक पे ले जाते हैं तो हमें उनको लीश पे रखना चाहिए। थोड़ा सा ये इम्पोर्टेंट है, बच्चों को समझाने की जरूरत है कि स्ट्रे डॉग्स के साथ ना करें। इसके अलावा जो हमारे पेट डॉग्स होते हैं उनको हमेशा हमें वैक्सीनेटेड रखना चाहिए जिससे कि वो ना तो हमारे को ना हमारे पड़ोसियों को बाइट करें और ना ही उनको ये बीमारी हो।
बच्चे बहरहाल जारी बात है उनका जो दिफाई सिस्टम है बदन का वो फर्क करता है बड़ों से, तो बच्चे को अगर रेबीज का एक कुत्ता काटता है तो उसको क्या इसका का चांस है कि उसको परमानेंट किस्म का नुकसान हो जाए बच्चे को, या डेथ होने का इसमें चांस है बच्चों में?
देखिए, मैंने शुरुआत में बताया था कि रेबीज अगर एक किसी शख्स को हो जाती है, चाहे वो बच्चा है चाहे वो बड़ा है,
ठीक है,
वो अनट्रीटेबल है।
अच्छा, बिल्कुल।
एक बार रेबीज हो गई तो कोई भी ट्रीटमेंट्स दुनिया में उसको नहीं बचा सकता। और आज तक 50,000 केसेस हर साल होते हैं,
ठीक है,
और आज तक केवल 3 लोग बचाए गए हैं। इसके अलावा आज तक कोई भी आदमी, बच्चा बड़ा, कोई भी नहीं बचाया गया है। तो रेबीज एक बार अगर हो जाती है तो बचाव इम्पॉसिबल है। लेकिन जैसे ही बाइट हो उस समय हम वैक्सीन दे दें, इम्यूनोग्लोबुलिन्स दे दें, तो रेबीज आगे नहीं बढ़ती है और वहीं पे खत्म हो जाती है। सो बेसिकली वो बीमारी ही नहीं होती है अगर वैक्सीन ना दिए, बट एक बार ही हो गई तो बचाना इम्पॉसिबल है।
अच्छा डॉक्टर सोमित जिन, कुत्ते के अलावा कोई और ऐसे जानवर भी हैं जिनसे ये बीमारी इंसान तक पहुंच सकती है?
देखिए, 95% केसेस जो होते हैं वो डॉग और कैट बाइट से होते हैं,
ठीक है।
4% केसेस जो देखे गए हैं वो डोमेस्टिकेटेड एनिमल्स जैसे कि डोंकीज, ये कैटल, भैंस,
माल मवेशी,
कैमल्स, ये आपके हॉर्सेस इनसे होते हैं
हो गए, सही।
बहुत रेयरली ये वाइल्ड एनिमल जैसे जैकॉल्स एलिफेंट्स इनसे हो सकता है।
ठीक है,
इम्पोर्टेंट ये है कि हमें हम समझें कि नॉर्मल जो रैट्स होते हैं जो चूहे होते हैं हमारे घरों में वो स्क्विरल्स बैट्स ये रेबीज नहीं ट्रांसमिट करते हैं।
ये नहीं करते।
डिफरेंट कंट्रीज में डिफरेंट एनिमल रिजर्वॉयर्स होते हैं।
ठीक है,
अगर हम देखें तो 50 कंट्रीज हैं वर्ल्ड में जहां पर एनिमल्स कोई बीमारी नहीं है, तो उधर डॉग बाइट से भी नहीं होता है।
सही,
बट रेस्ट ऑफ द कंट्रीज में एंडेमिक है। आई थिंक इंडिया एंड ईरान में तो ये एंडेमिक है एंड मोस्टली डॉग्स एंड कैट्स
होंगे
और इंशाल्लाह उनसे भी हम गुफ्तगू करेंगे और उम्मीद करेंगे उनकी गुफ्तगू भी आपको पसंद आएगी।
बिल्कुल, बस इस दुआ के साथ प्रोग्राम का इख्तिताम पर पहुंचाते हैं। खुर्रम, के हमारे अजीज नाज़रीन के चेहरों पर ये जो मुस्कुराहट है हमेशा कायम और दायम रहे। आपका आज का दिन बहुत बहुत अच्छा गुजरे। कल तक के लिए मुझे रुबाब मंसूरी और खुर्रम अली गर्दीजी को प्रोग्राम से इजाजत दीजिए।
खुदा हाफिज़।